नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 3 गते सोमबार, ज्येष्ठ शुक्ल एकादशी, तदनुसार जून 17 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। स्वच्छ प्रकृति चुरे संरक्षणमा निर्भर, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रकृति स्वच्छ भए मात्रै मानवीय जीवन सुरक्षित हुने बताउनु भएको छ। चुरेको बाटो चुरेलाई, सफा पानी सबैलाई भन्ने मूल नाराका साथ आयोजित 10 चुरे संरक्षण दिवसका अवसरमा हिजो मिर्चैया नगरपालिका 7 लक्ष्मी सामुदायिक वनमा आयोजित वृहत वृक्षारोपण समारोहलाई सम्बोधन गर्नुहुँदै वहाँले यस्तो बताउनु भएको हो। प्रकृति स्वच्छ हुनु चुरे संरक्षणमा निर्भर हुने भन्दै पूर्वमा इलामदेखि पश्चिममा कैलाली कञ्चनपुरसम्म 37 जिल्लामा फैलिएको चुरे संरक्षणका लागि वृक्षारोपण कार्य महत्वपूर्ण आयाम भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, तराई मधेसको जीवन रेखाका रूपमा रहेको चुरे संरक्षण कार्यलाई 2071 असार 2 गतेदेखि शुरू भएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले थालेको वृक्षारोपण र चुरे संरक्षण कार्यक्रमको प्रभाव देखिएको छ। यसको प्रभावकारिताका लागि तीनै तहका सरकारले समेत आफ्नो नीति तथा कार्यक्रम राख्नु आवश्यक छ। चुरेबाट अवैध रूपमा निकासी भइरहेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, चरीचरण र डढेलो रोक्न आवश्यक कानून बनाउन जरूरी छ। वातावरणीय अध्ययनले दिएको प्रतिवेदन अनुसार मात्रै गिट्टी ढुङ्गा निकाल्न पाउने कानून बनाउन सरकार गृह कार्यमा लागेको छ। वहाँले भन्नुभयो, तराई मधेसको उर्वरा शक्ति कायम राख्न, खानेपानीका लागि देखिएका जोखिम हटाउन 10,000 हेक्टर खाली जग्गामा वृक्षारोपण अभियान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो। वहाँले थप्नुभयो, अन्तर्राष्ट्रिय मञ्चमा समेत जलवायु संरक्षणका लागि, बढ़दो तापक्रम नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा पहल गर्न पर्वतीय देशहरूको सम्मेलन निकट भविष्यमा नै हुनेछ। सुनकोशी कमला मरिन डाइभर्सनको 13 किलोमिटर सुरुङ छिचोल्ने कार्य भइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त परियोजनाबाट सिराहा, सप्तरी र धनुषा जिल्लामा सिंचाई हुने र चुरेका लागि समेत पानी पुनर्भरण गराउने कार्य अघि बढ़िसकेको बताउनुभयो। वहाँले भन्नुभयो, 60% जनताको जीवन चुरेसँग जोड़िएको 10 वर्ष अघि गठित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्य तीव्र गतिमा बढ़ाउन आवश्यक बजेट स्रोत साधन परिचालन गर्नुका साथै अनुगमनको पाटोलाई समेत ध्यानमा राखेर लगानी अनुसारको परिणाम ल्याउन सरकार दृढ संकल्पित रहेको बताउनुभयो। स्वच्छ प्रकृति चुरे संरक्षणमा निर्भर, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यता 9 वर्षमा 14 अर्ब खर्च हुँदा चुरेमा झन बढ़्यो विनाश, सरकार सुन्ने फुर्सदमा छैन सरकार, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। चुरे क्षेत्रको वनजंगल र भूमि विनाश भइरहँदा भावर र मधेसमा प्राकृतिक विपद बढ़िरहेको छ। एकातिर बर्खामा बाढ़ी र डुबानको प्रकोप बढ़ेको छ भने पानीका रैथाने मूल पनि सुकिरहेका छन्। जमीन मुनि पानीको सतह घट्दा मानव जीवन नै संकट उन्मुख भएको भन्दै शुरू गरिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा 14 अर्ब खर्च भइसकेको छ, तर संकट झन बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण गराउन मधेसबाट 25 दिन पैदल हिँडेर काठमाडौँ आएका महिला सहितको टोली 25 दिनदेखि धरनामा बस्दा पनि सरकारले सोधखोज गरेको छैन। उता प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभयो, चुरे संरक्षण सम्बन्धी कार्यक्रमलाई हिजो सिराहा पुगेर सम्बोधन गर्नुभएको छ। चुरे संरक्षण तथा विकासका नाममा सरकारले 14 अर्ब 6 करोड खर्च गरे पनि चुरेमाथिको अतिक्रमण झनझन बढ़दो छ। चुरेको वन र खोला नालाको जथाभावी दोहनले मधेसमा खानेपानीको हाहाकार छ। चुरेमा भइरहेको वातावरणीय विनाश न्यूनीकरण गर्न सरकारले 2071 सालमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति स्थापना गरेको थियो। यही समिति अन्तर्गत चुरे संरक्षणका परियोजना चलेका छन्। सरकारले चुरे संरक्षण तथा विकास सम्बन्धी 20 वर्षीय गुरु योजना अनुसार 2,49,72 करोड़ लगानी गर्ने योजना छ। पहिलो 5 वर्षमा 80,85,63,00,000 खर्च गर्ने अनुमान थियो। 9 वर्षमा 14 अर्ब खर्च हुँदा चुरेमा झन बढ़्यो विनाश, सरोकार सुन्ने फुर्सदमा छैन सरकार, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। राष्ट्रपतिद्वारा अनुसन्धान केन्द्रहरूको अवलोकन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीको जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ। वहाँले हिजो जर्मनीको पोर्ट्सडाम अवस्थित ती संस्थाहरूको अभिरूचिपूर्वक अवलोकन गर्नुभएको हो। अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धान गर्नुपर्ने बताउनुभयो। वहाँले जलवायु परिवर्तनको असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाँहरूलाई आग्रह गर्नुभयो। वहाँले भन्नुभयो, जर्मनी यसमा अत्यन्त चिन्तित छ। यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो। तपाईहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ, तर अब अनुसन्धान मात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनु पर्यो। राष्ट्रपतिद्वारा अनुसन्धान केन्द्रहरूको अवलोकन गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। लिच्छविकालीन मौलिकता खोज्दै हाँडी गाउँ शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। न सवारी साधनको हो हल्ला, न त धुवा धुलोको पीर। मानिसहरू सड़कमा आफ्नै तालमा रमाइरहेका छन्। कोही मौलिक परिकार पकाइरहेका छन्, कोही खानमा व्यस्त, कोही परम्परागत पहिरन सहित धिमे बाजामा नाच्दैछन् त कोही सड़क किनारमा गफिरहेका छन्। केटाकेटीदेखि वृद्ध वृद्धासम्म सबै आफ्नो धुनमा मस्त छन्। काठमाण्डुको ऐतिहासिक एवं पुरानो बस्ती हाँडी गाउँमा हिजो आज देखिने दृश्य हो यो। कंक्रीट शहरको घेराबन्दीमा पारेर पनि केही समय यता हाँडी गाउँ सांस्कृतिक गतिविधिले गुञ्जायमान बनिरहेको छ। हरेक शनिबारलाई हाँडी गाउँले अचेल यसरी नै मनाइरहेको छ। शनिबार हाँडी गाउँको कृष्ण मन्दिरदेखि कोटाल टोलसम्म सवारी प्रवेश निषेध हुन्छ। करिब डेढ़ किलोमिटरको यो सड़क दिउँसो दुई बजेदेखि राति आठ बजेसम्म खाना महोत्सव बालबालिकाका लागि खेल मैदान बन्छ। बालबालिका केही नाचगान गरिरहेका हुन्छन् भने केही लेखपढ़। परम्परागत नेवारी पहिरनमा सजिएका महिला र किशोरीहरू सड़क किनारमा योमरी सेलरोटी मोमो बारा लगाए मौलिक परिकार पकाइरहेका हुन्छन्। साताको छ दिन घरायसी काममा व्यस्त हुने हाँडी गाउँकी गंगा प्रजापतिले अचेल एक दिन शनिबार हाँडी गाउँ पुग्ने पाहुनाको सत्कारमा बिताउन थाल्नु भएको छ। त्यहाँ जाने पाहुनालाई नेवारी परिकार चखाउन उहाँ व्यस्त हुनुहुन्छ। सड़कमै आगो बालेर नेवारी परिकार पकाउँछौ, पाहुनालाई सहुलियत मूल्य दिएर परिकार चखाउँछौ, हाम्रा छोराछोरीहरू पनि हामीसँगै रमाएका हुन्छन् उहाँले भन्नुभयो। यसो गर्दा स्थानीय मौलिक परिकारको प्रचार प्रसार भएको छ, काम र दाम पनि पाएका छौं। उहाँका अनुसार विभिन्न टोल सुधार समिति महिला समूह लगायतले शनिबार सड़क महोत्सवलाई सघाइरहेका छन्। कतिपयले बाजागाजा बजाउँछन्, कतिपयले मौलिक परिकार पकाउँछन् भने रैथाने शिव कला देखाउने पनि सड़कमै भेटिन्छन्। लिच्छवी काल भन्दा पनि अघिको हाँडी गाउँ उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, हाँडी गाउँ लिच्छवी काल भन्दा अघिदेखि चर्चामा रहेको विभिन्न अभिलेखमा उल्लेख छ। कुनै समय त यो काठमाण्डु जिल्लाको सदरमुकाम समेत रहेको थियो। घना नेवारी बस्ती रहेको पुरातात्विक र सांस्कृतिक रूपमा ऐतिहासिक यो ठाउँ विस्तारै आधुनिकताका कारण संकटमा पर्दै गएको स्थानीय नरदेव जीवन्त हाँडी गाउँका अध्यक्ष गोपाल डंगोलले बताउनुभयो। हाँडी गाउँको मौलिकता र इतिहासको झल्को फर्काउन अहिले स्थानीयवासी फेरि एकजुट भएका छन्। उनीहरूको यो प्रयासलाई महानगरले समेत साथ दिएको छ। लिच्छविकालीन मौलिकता खोज्दै हाँडी गाउँ शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। सरकारी ढुकुटी सवा दुई खर्ब घाटामा राज्यबाट 60 अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन वैदेशिक सहायता अनुदान लिन नसक्दा सरकारी ढुकुटी संचित कोष 2.25 खर्ब रूपियाँ घाटामा गएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2080-81 को 11 महिना जेठ मसान्तसम्ममा सरकारको खर्च 11,81,44,69 रूपियाँ पुगेको छ। यसै अवधिमा सरकारले राजस्व आन्तरिक तथा बाह्य ऋण अनुदानबाट 9,44,69,92 रूपियाँ मात्र संकलन गरेको छ। यसरी हेर्दा सरकारी ढुकुटी 2,36,75 करोड़ रूपियाँ घाटामा रहेको छ। सरकारी ढुकुटी 2.25 खर्ब घाटामा, राज्यबाट 60 अर्ब भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो नागरिकको अग्रपृष्ठको समाचार हो यो। सन्तानब्बे 97% नेपालीको थाप्लोमा ऋण शीर्षकमा अन्नपूर्णले मुख्य खबर बनाएको छ। करिब करिब सबै नेपाली कुनै न कुनै ऋणको बोझमा छन्। जीवनस्तर सर्वेक्षणको तथ्याङ्क 2079-80 अनुसार व्यक्तिगत रूपमा 97.3% नेपालीको थाप्लोमा ऋणको भार छ। जम्मा 2.7% नेपाली मात्रै ऋणविहीन छन्। पछिल्लो 12 वर्ष ऋण बोक्नेको संख्या ह्वात्तै बढ़ेको देखिन्छ। 2066-67 62.6% नेपाली मात्रै ऋणको बोझमा थिए। पछिल्लो समय ऋण लिनेको संख्या 34.7% बढ़ेको छ। 97.3% नेपालीको थाप्लोमा ऋण अन्नपूर्णको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रयोग गर्न नजान्दा गुम्दैछ नाइट्रोजन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठेमललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोड़ौं मूल्य बराबरको नाइट्रोजन र यूरिया मल गुमाइरहेका छन्। यससँगै रासायनिक मल र खरिदका लागि वर्षेनी ठूलो परिणाम नेपाली पैसा विदेशी नै गरेको छ। गोठेमलको स्रोतमा गोबरलाई बढ़ी लिने प्रचलन किसानमा छ, तर गोठेमलबारे अनुसन्धान गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहेको बताउनुभयो। गाई भैँसीलाई खुवाइएको दाना र घाँसमा रहेको नाइट्रोजन मध्ये 20% मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ। त्यसमध्ये 52% भने पिसाबबाट बाहिर आउने गर्छ। एउटा गाई भैँसीले दैनिक कम्तीमा 6 लिटर पिसाब फेर्ने गर्छ। एउटा किसानको घरमा 2 वटा ठूला पशु छन् भने वार्षिक 4,380 लिटर पिसाब फेर्छन्। एक वर्षमा सोमूत्र प्रयोग गर्दा 136 किलो यूरिया र 80 किलो नाइट्रोजन पाउन सकिन्छ। यो अहिलेको बजार भावमा 6,000 रूपियाँ भन्दा धेरै हुने उहाँले बताउनुभयो। प्रयोग गर्न नजान्दा गुम्दैछ नाइट्रोजन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। नक्कली लाइसेन्स प्रकरण, अब पूर्व महानिर्देशकको पालो शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। नक्कली चालक अनुमति पत्र लाइसेन्स प्रकरणमा नेपाल प्रहरीले पूर्व महानिर्देशकहरूको संलग्नताबारे अनुसन्धान शुरू गर्ने भएको छ। दोस्रो चरणको अनुसन्धानका क्रममा हिजो एक उपसचिव, 2 अधिकृत र अन्य 2 कर्मचारी पक्राउ परेसँगै अनुसन्धानको सुई पूर्व महानिर्देशकतिर सोझिएको हो। नक्कली लाइसेन्स प्रकरण, अब पूर्व महानिर्देशकको पालो, नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सहकारी छानबिन समितिको कार्यविधि सोधपूछदेखि स्थलगत अध्ययनसम्म शीर्षक दिँदै नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। ठूलो राजनैतिक मुद्दा र चौतर्फी चासोबीच सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेको छ। समितिको टीओआर तयार पारेको कार्यदल सदस्यहरूसँग छलफल गरेर समितिले हिजो सर्वसम्मत कार्यविधि टुंग्याएको हो। समितिले प्रारम्भिक काम भने शुरू गरिसकेको छ। सभापति सूर्य थापाले समितिलाई औपचारिक रूपमा काम अगाडि बढ़ाउने आधार तयार भएको बताउनुभयो। सहकारी छानबिन समितिको कार्यविधि सोधपूछदेखि स्थलगत अध्ययनसम्म शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। दुई वर्षपछि बढ़्यो घर जग्गा कारोबार शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिएसँगै करिब दुई वर्षपछि घर जग्गा कारोबारमा उच्च वृद्धि भएको छ। सरकारले 2079 जेठ 23 भू उपयोग नियमावली जारी गरेसँगै सोही वर्षको साउनदेखि घर जग्गा कारोबार ओह्रालो लागेको थियो। 2079 साउनमा 33,834 घर जग्गा लिखत पास भएकामा दुई वर्ष पुग्नै लाग्दा गएको जेठ महिनामा यो संख्या झण्डै दोब्बर हुँदै 61,161 लिखत पास भएको छ। दुई वर्षपछि बढ़्यो घर जग्गा कारोबार, कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। श्रम मन्त्रीको 100 दिन दक्ष जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाइने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा गोर्खापत्रले अर्थपृष्ठमा समाचार छापेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अरियालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बापतको रकम बढ़ाउने तयारी भएको जानकारी दिनुभएको छ। वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम 7 लाखबाट बढ़ाएर 10 लाख पुर्याउने तयारी गरेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, वैदेशिक रोजगारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई क्षतिपूर्ति बापतको रकम 10 लाखसम्म पुर्याउने प्रस्ताव अघि बढ़ाएका छौं। श्रम मन्त्रीको 100 दिन दक्ष जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाइने गोर्खापत्रको अर्थपृष्ठको खबरको शीर्षक हो यो। पेट्रोलियम ढुवानी बन्द गर्ने विरूद्ध नियम निगम मौन शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार बनाएको छ। खाद्य वस्तु सरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ। यी वस्तु ढुवानी वा बिक्री वितरणमा अवरोध गर्न पाइन्न। कुनै व्यक्ति वा समूहले अवरोध गरे अत्यावश्यक सेवा संचालन ऐन 2014 र अत्यावश्यक पदार्थ नियन्त्रण अधिकार ऐन 2017 आकर्षित हुन्छ। ऐनले ढुवानीमा अवरोध बन्द हड़ताल गर्न नपाइने व्यवस्था गरेको छ, तर ऐन विपरीत नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारे। चालक सहचालकले श्रम ऐन अनुसार तलब जोखिम भत्ताको व्यवस्थापन लगायत 7 बुँदे माग राखेर हिजो थानको डिपोबाट इन्धन उठाएनन्। पेट्रोलियम ढुवानी बन्द गर्ने विरूद्ध निगम मौन कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। शीर्ष नेता र व्यापारीको स्वार्थले बोर्ड अध्यक्ष नियुक्ति थप अन्यलमा शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। व्यावसायिक र राजनैतिक स्वार्थको चंगुलमा फस्दा धितोपत्र बोर्डले अझै केही समय अध्यक्ष नपाउने देखिएको छ। आर्थिक लेनदेन र नयाँ स्टक एक्सचेन्जको राजनीतिले प्रवेश पाएपछि गिजोलिँदै आएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यल बनेको छ। गत पुष 20 बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाल कार्यकाल सकिएर बाहिरिएसँगै रिक्त पदमा नियुक्तिका लागि सरकारले प्रक्रिया अगाडि बढ़ाएको थियो। शीर्ष नेता र व्यापारीको स्वार्थले बोर्ड अध्यक्ष नियुक्ति थप अन्यलमा कारोबारको मुख्य समाचारको शीर्षक हो यो। बजेटले नछोएको पर्यटकीय राजधानी पोखरा शीर्षकमा नागरिकले अर्थपृष्ठमा समाचार बनाएको छ। गत चैत्र पहिलो साता पोखरालाई तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरियो। पर्यटन क्षेत्र गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको बारम्बारको प्रयासलाई मूर्त रूप दिँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो। प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष कार्यक्रममा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुभयो। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले त्यो बेला पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्न सहयोग पुग्ने बताउनु भएको थियो। पोखरा प्राकृतिक सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम रहेको पनि प्रधानमन्त्री हालले त्यो बेला बताउनु भएको थियो। पर्यटकीय राजधानी घोषणासँगै पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणमा सहयोग हुने र त्यसले पोखरामा थप पाहुना भित्र्याउन सकिने र आवश्यक पूर्वाधार विकासमा सघाउ पुग्ने विश्वास पर्यटन व्यवसायको थियो। प्रदेश सरकारले भने आगामी आर्थिक वर्ष 2081-82 को बजेट सार्वजनिक गर्दै पर्यटकीय राजधानी शीर्षकमा कतै पनि बजेट विनियोजन नगरेको गुनासो पर्यटन क्षेत्रको रहेको छ। बजेटले नछोएको पर्यटकीय राजधानी पोखरा नागरिकको अर्थपृष्ठको समाचार हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय प्रदेशका बजेट प्राथमिकता शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका निम्ति संविधान बमोजिम राज्य शक्तिको प्रयोग गर्दै संघ प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध सहकारिता सह अस्तित्व समन्वय र पारस्परिक सहयोग व्यवस्थापनमा संविधान र कानूनले निर्दिष्ट गरे अनुरूप कार्य सम्पादन हुँदै आएको छ। तीन तहको सरकारबीच प्रशासनिक एवं आर्थिक अधिकारका सम्बन्धमा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 तथा आर्थिक कार्यविधि ऐन 2076मा भएका व्यवस्थाको अधीनमा रही मुलुकको समृद्धिका लागि उच्चतम सहकार्य हुँदै आएको अनुभूत हुन्छ। संविधानको मर्म अनुरूप अन्तरतह समन्वय र सहजीकरण तीनै तहको सरकारका एकल तथा साझा अधिकारको बाँडफाँड लगायतका विषयमा यद्यपि केही अस्पष्टता र कानूनी बाधा कायमै रहेको आवाज खास गरी प्रदेश सरकारका तर्फबाट उठाउने गरिएको छ। प्रदेशका बजेट प्राथमिकता गोर्खापत्रको सम्पादकीय हो यो। स्रोत र अधिकार खुम्च्याइएका प्रदेश शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। जथाभावी प्रदेश बजेट शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। संकुचित प्रदेश बजेट शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ भने आशाहीन प्रदेश बजेट शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।